السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جز 30 سورہ شرح علم نشرح. نحمدہ ونصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ آمین یا رب العالمین. الحمدللہ اللہ تعالیٰ کا شکر احسان ہے کہ ہم اس سورے تک پہنچ گئے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ یہ ہمیں کمپلیٹ کروا دے, کیونکہ جز 30 دراصل ہم روزانہ اپنی نمازوں میں بھی پڑھتے ہیں اور چھوٹی چھوٹی صورتیں ہیں تو یاد کرنے میں بھی بہت آسانی ہوتی ہے حفظ کرنے میں, اور اسی بنا پر یہ جز یعنی جز 30 بہت ہی اہمیت کا حامل ہے, کیونکہ امت مسلمہ کی اکثریت انہی صورتوں کی تلاوت اپنی نمازوں میں کرتی ہے. تو بہتر ہے کہ ہم ان صورتوں کے معنی و مفہوم کو جانیں تاکہ ہمیں بھی شرح صدر ہو, ہمیں بھی قرآن کے معنی و مفہوم کا پتہ چلے, ہم اس پر غور و فکر کر سکیں, تدبر کر سکیں, تاکہ قرآن جس مقصد کے لیے نازل ہوا ہے غور و فکر کرنے کے لیے, ہمارے دلوں کے دروازے کھولنے کے لیے, وہ ہمیں حاصل ہو. چونکہ نماز ایک ایسی عبادت ہے جس میں بندہ اپنے رب سے ہم کلام ہوتا ہے, اپنے رب سے راز و نیاز کرتا ہے اور اپنے رب سے بہت زیادہ قریب ہوتا ہے. اسی لیے نماز میں خشوع نماز کی جان یا اس کا رکن کہا گیا ہے, اور یہ خشوع اسی وقت پیدا ہو سکتا ہے جب ہم نماز میں جو کچھ پڑھ رہے ہیں اسے سمجھ کر پڑھنے والے بنیں, اس کے معنی و مفہوم کو جاننے والے بنیں. اور اسی لیے ہماری نماز صحیح نماز اسی وقت ہو سکتی ہے جب ہم ان صورتوں کی گہرائی میں جائیں, اس کی ڈیپتھ میں جائیں, ان صورتوں کا پس منظر کیا تھا, اس کا اسباب نزول کیا تھا, یہ صورتیں کب اور کس وقت رسول اکرم صلی اللہ علیہ وسلم پر نازل ہوئیں, ان صورتوں کی وجہ سے رسول اکرم صلی اللہ علیہ وسلم کو کس طرح سے تقویت ملی تھی, کس طرح سپورٹ ملا, کس طرح سے آپ کی ہمت بندھائی گئی ان صورتوں میں, اور صحابہ کرام رضی اللہ عنہم کی بھی. تو جن صورتوں کی اس وقت یا جس طرح کی ہمت بندھانے کی اس وقت صحابہ کرام اور رسول اللہ کو ضرورت تھی, آج اس سے زیادہ ہمیں اس کی ضرورت ہے. کیوں؟ کیونکہ وہ لوگ تو اپنی آنکھوں سے تمام معجزات دیکھ رہے تھے, ان کے سامنے وحی کا نزول ہو رہا تھا. آج ہم پر کئی عرصہ گزر چکا ہے, ہم فی الحال تو بس روایتی مسلمان ہیں یا پیدائشی مسلمان کہہ سکتے ہیں, کہ چونکہ مسلمان گھرانے میں پیدا ہوئے تو مسلمان ہو گئے الحمدللہ, اللہ کا یہ بھی شکر احسان ہے. لیکن ہم وہ شعوری مسلمان یا ہمارا ایمان ابھی تک شعوری نہیں ہو سکا جیسے کہ ہونا چاہیے تھا, جو اس کا تقاضا ہے یا جو اس کی شرائط ہیں. اور شعوری ایمان کے لیے لازمی ہے کہ ہم ان حالات کو جانیں, ان حالات سے واقف ہوں, جس طریقے سے یا جن اوقات پر یا جن حالات کے تناظر میں یہ قرآن نازل ہوا, کہ کیسے کیسے ان پر مشکلات آئیں, کیسے کیسے وہ حالات سے گزرے, پریشانیوں سے گزرے رسول اللہ صلی اللہ علیہ وسلم اور صحابہ کرام, تاکہ ہم بھی یہ محسوس کر سکیں کہ مشکلات صرف آج ہم پر ہی نہیں آ رہی ہیں, اور اس زمانے کے مشکلات یا اس زمانے کے امتحانات کچھ اور تھے, آج کے کچھ اور ہیں. لیکن ہے ضرور, آج بھی مومن آزمایا جاتا ہے اور آزمایا جا رہا ہے, چاہے وہ پینڈیمک ہو, چاہے وہ نقصان ہو, گھاٹا ہو بزنس کا, یا جان و مال کا نقصان ہو, یا کچھ بھی ہو, ایکس وائی زیڈ کسی بھی قسم کا نقصان ہو. تو مومن کی زندگی ہے اصل میں دیکھا جائے تو آزمائشوں سے گھری پڑی ہے یا پر ہے. لیکن ایک مومن, صحیح مومن اسی وقت کہلاتا ہے یا پہچانا جاتا ہے جب اس کے اوپر مشکلات یا مصیبتیں آتی ہیں اور ان حالت میں وہ صبر کرتا ہے. ہم دیکھتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم کی پوری زندگی ہمارے لیے نمونہ ہے, مشعل راہ ہے. رسول اللہ کی زندگی کے ہر شعبے سے, چاہے آپ کا مکی دور ہو چاہے آپ کا مدنی دور ہو, آپ کی زندگی کا ہر لمحہ, ہر پیج ہمارے لیے بالکل اوپن کھلا ہوا ہے اور ہم اس سے بہت کچھ سیکھ سکتے ہیں. آپ نے ہر دور دیکھا, آپ پر اپنے لوگوں نے آپ کے اوپر ظلم ڈھایا, خود اپنے ہی لوگوں کے ہاتھوں آپ نے اذیتیں اٹھائی, خود اپنے ہی قوم, اپنے ہی وطن, اپنے ہی شہر کے لوگوں نے, اپنے ہی خاندان کے لوگوں نے آپ کو ہر طرح کی تکلیف دی, آزمائشوں سے گزرنا پڑا. اور آج ہم بھی گزرتے ہیں, کسی کی تکلیف, کسی کی پریشانی دیکھی ہوئی ہوتی ہے, کسی کی دکھائی نہیں دیتی ہے. بس اللہ تعالیٰ سے ہم کو دعا کرتے رہنا چاہیے کہ جب ہم یہ پڑھتے ہیں صورتیں یا جب ہم یہ تفسیر پڑھتے اور سنتے ہیں, تو اللہ تعالیٰ انہی صورتوں کے ذریعے سے ہماری بھی ہمت بندھائے اور ہمیں بھی وہ تقویت عطا کرے جو اللہ تعالیٰ نے اپنے رسول کو اور اپنے صحابہ کو دی تھی. آج کا سورت دراصل اسی کے ارد گرد گھومتا ہے, آج کے سورت کی تفسیر, جس میں اللہ سبحانہ وتعالیٰ نے اپنے رسول کو تسلی دی ہے اصل میں, اور خصوصاً رسول اللہ صلی اللہ علیہ وسلم کا ذکر ہے کہ کیسے اللہ تعالیٰ نے اپنے بندے کو, اپنے رسول کو उस सब्र आजमा मरहले से गुजारा और उसमें वो पूरे उतरे। उस आजमाइश में, उस इम्तिहान की घड़ियों में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पूरे उतरे और अल्लाह ताला ने वो वक्त भी गुजरवा ही दिया जो तकलीफ़ दे वक्त था, जो तकलीफ़ दे दौर था, और उसके बाद अल्हम्दुलिल्लाह अल्लाह ताला ने आसानियाँ फराहम कर दी। तो अल्लाह सुबहान तआला अपने बंदों को तन्हा नहीं छोड़ता है, अल्लाह सुबहान तआला अपने बंदों की हमेशा खबरगीरी करता है। बाज़ वक़्त हम थोड़े दिले हैं और हमारी सोच बहुत छोटी और लिमिटेड है। असल में हम सोचते हैं कि अच्छा हमारा रब हमें भूल गया है या हम पर जो मुश्किल आई है हम उस वक्त तन्हा खड़े हैं, कोई हमारा साथ नहीं दे रहा है, लेकिन ऐसा नहीं है। अल्लाह ताला अपने बंदों को कभी नहीं छोड़ता है, कभी तन्हा नहीं छोड़ता, बल्कि वो अपने बंदों की बराबर खबरगीरी करता है। हम इंसान ही असल में जल्दबाज हैं। तो आइए देखते हैं कि अल्लाह ताला ने अपने रसूल को किस तरह से तसल्ली दी है इस सूरह में। मुझे उम्मीद है ये सूरह हम सभी को याद होगा, बहुत ही खूबसूरत सूरह है और छोटा सा भी है, लेकिन मानी और मफहूम के अतबार से बहुत वसी है। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलम नशरह लक सदरक ववदअना अन्का विज़रक الذي أنقض ظهرك ورفعنا لك ذكرك فإن مع العسر يسرا إن مع العسر يسرا فإذا فرغت فانصب وإلى ربك فارغب। क्या नहीं खोल दिया हमने आपके लिए आपका सीना और हमने उतार दिया आपसे आपका बोझ, वो जिसने तोड़ दी थी आपकी कमर और हमने बुलंद कर दिया आपके लिए आपका जिक्र। बस यकीनन हर तंगी के साथ आसानी है, बिलाशुबा हर तंगी के साथ आसानी है। बस जब आप फारिग हो जाएं तो मेहनत कीजिए और अपने रब की तरफ बस रग़बत कीजिए। सुभान अल्लाह, बहुत ही खूबसूरत सूरह है और इसके मानी और मफ़हूम भी। एक और तर्जुमा देखिए, क्या हमने आपके लिए आपका सीना नहीं खोल दिया और आपसे आपका वो बोझ उतार दिया जो आपकी कमर तोड़ रहा था और आपके लिए आपका ज़िक्र बुलंद कर दिया। बिलाशुबा हर मुश्किल के साथ आसानी है, बेशक हर मुश्किल के साथ आसानी है। तो जब आप फारिग हों, इबादत की मशक्क़त में लग जाएं और अपने रब की तरफ रागिब हों। इस सूरत में खुसूसन रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पर अल्लाह ताला के जो इनामात थे, एहसानात थे, जो आसानियाँ फराहम करना था अल्लाह ताला की तरफ से, उन सब का ज़िक्र किया गया है। इस छोटी सी सूरत में बहुत सारे मानी को पिरो दिया गया है, इन्हें बहुत ही खूबसूरत मोती हैं असल में देखा जाए तो कुरान करीम के ये अल्फाज, ये सूरह, जिसमें हमें बहुत सपोर्ट मिलता है आज के दौर में भी हमको। जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में हम सब जानते हैं, जिन लोगों ने सीरत पढ़ी अभी या साथ में जिन लोगों ने सीरत किया था वो जानते ही होंगे, आपकी पूरी ज़िंदगी हमारे सामने खुली किताब की मानिंद है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर जो मुश्किलात आईं, जो मसाइब आए, किस तरह से आप बचपन से लेकर जवानी और जवानी से फिर उस उम्र तक पहुँचे जब आपको नबूवत मिली, किस तरह से आप पहले महरूम थे और किस तरह अल्लाह ताला ने आपको अता किया और कैसे कैसे सपोर्ट किया अल्लाह ताला ने आपको, उसी का जिक्र बार बार हमको मिलता है। यहाँ पर अलम नशरह लक सदरक, क्या नहीं खोल दिया हमने आपके लिए आपका सीना। सदर हम जानते हैं सेंटर को कहते हैं, सुदूर सदर की जमा है और सदर सीना सेंटर, यानी हम अपने जो दिल जहाँ है उस सीने को, उसमें दिल का मुकाम है समझे। और नशरा के जो मानी होते हैं, नशरा ये लफ्ज़ जो कुरान में हमको मिलता है, शरह सदर होना, इसको हम ऐसा समझ सकते हैं जैसे जब कुरान का कंपाइलेशन की बात आई थी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात के बाद, तो अबू बकर सिद्दीक रदी अल्लाह अन्हु खलीफा थे, तो उस वक्त उमर रदी अल्लाह अन्हु ने आकर मशवरा दिया था कि क्यों ना हम ऐसा करें कि कुरान को एक जगह एक मुसहफ में लिख कर रख दें, क्योंकि डिफरेंट लोगों के पास डिफरेंट जगह कुरान लिखा हुआ था, एक जगह कुरान जमा नहीं था लिखा हुआ, यानी दो जिल्दों के दरमियान पूरा जुज़ नंबर 1 से लेकर जुज़ 30 तक कोई कुरान एक जिल्द में नहीं था, एक वॉल्यूम में नहीं था। तो उमर रदी अल्लाह ने मशवरा दिया कि क्यों ना हम एक ऐसी मास्टर कॉपी तैयार कर लें जो हमारे पास लिखी हुई हो। तो अबू बकर सिद्दीक ने कहा कि नहीं, मैं इस बात को नहीं मानता, जो काम रसूल अकरम ने नहीं किया वो हम क्यों करें, बस जैसा है वैसे ही रहने दो। लेकिन उमर रदी अल्लाह बार बार अबू बकर सिद्दीक से कहते रहे, यहाँ तक कि अबू बकर सिद्दीक का ख़ुद हमें जुमला मिलता है, ऑथेंटिक आपकी ये बात साबित है, यानी ऑथेंटिक नरेशन है कि यहाँ तक कि मेरा सीना खुल गया और मुझे शरह सदर हो गया, और फिर उन्होंने कुरान की कंपाइलेशन की इजाज़त दी और जैद बिन साबित रदी अल्लाह अन्हु को उसका लीडर बनाया गया, टीम का हेड बनाया गया, क्योंकि वो कातिबीन वही में से थे। तो ये जो शरह सदर है कि किसी चीज़ का किसी मामले में या किसी काम में दिल का मुतमईन हो जाना, दिल को यकीन हो जाना, आपका दिल किसी काम से, किसी चीज़ से, किसी वाक़े से मुतमईन हो जाए कि आपके दिल को भी एक तरह से सुकून, खुशी और सुरूर महसूस हो। तो इसके जो मानी बताए गए हैं कि किसी बात, किसी नज़रिए या किसी अकीदे या कोई मामले की इंसान को पूरी तरह, अच्छी तरह समझ में आ जाए और उसमें उसको कोई शक व शुबा बाकी ना रहे, कोई उसको बेयकीनी ना रहे, और जो कुछ इंसान को समझ में आए उस पर उसे यकीन और इत्मीनान भी हासिल हो। जैसे कि अल्लाह ताला सूरह अनआम में फरमाता है आयत नंबर 126 में कि फमन युरीदुल्लाहु अन यहदिया यशरह सदरहु लिलइस्लाम, यानी जिस शख्स को अल्लाह ताला हिदायत देने का इरादा करता है उसका सीना इस्लाम के लिए खोल देता है, यानी उस शख्स को ऐसा इत्मीनान हासिल हो जाता है इस्लाम के ताल्लुक से कि वो इस्लाम को ही, उसके अकायद ही को सही समझता है बस। और इसका दूसरा मानी ये होगा, यानी दो मानी है शरह सदर के, कि कोई काम इंसान को बहुत मुश्किल मालूम हो, महसूस हो, या उस काम को अपने लिए बोझ समझ रहा हो, या उस काम को सर अंजाम देने से उसको तकलीफ़ महसूस हो कि मैं कैसे कर सकूँगा, इतना भारी काम है, मैं कैसे अंजाम दे सकूँगा, और उस काम के कर गुजरने और उस बोझ को उठाने के लिए उसकी तबीयत आमादा हो जाए, तो वो शरह सदर है, यानी जिस काम को मुश्किल समझ रहा था लेकिन फिर आखिरकार उसको करने के लिए वो तैयार भी हो जाए, तो वो भी शरह सदर में आएगा। जैसे कि जब मूसा अलैहिस्सलाम को नबुवत दी गई और उनसे कहा गया कि वो जाएं और फिरौन को दावत दें, तो दूसरा जो इसका मानी है, जो हम मूसा अलैहिस्सलाम का जिक्र कर रहे थे, कि जब अल्लाह ताला ने मूसा अलैहिस्सलाम को हुक्म दिया कि जाएं और फिरौन को दावत दें, तो उस वक्त मूसा अलैहिस्सलाम ने दुआ की थी और रब इशरह ली सदरी व यस्सिर ली अमरी, यानी ऐ मेरे रब, मेरा सीना खोल दे और मेरे लिए मेरा ये काम, यानी जो मुश्किल काम है, आसान बना दे। ठीक है, तो उस वक्त भी मूसा अलैहिस्सलाम ने दुआ की थी कि रब इशरह ली, तो ये शरह जो है, इन शरह 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 सदर जिसको हम उर्दू में कहते हैं, वो यही है कि किसी बात को इंसान अच्छी तरह समझ ले और उस पर वो मुतमईन हो जाए, उसका दिल मुतमईन हो जाए, यही शरह सदर है। तो यहाँ पर सवालिया अंदाज़ अख्तियार किया गया है और सवाल करने वाले अंदाज़ में बयान किया जा रहा है, अल्लाह ताला अपने रसूल पर अपने एहसान का जिक्र करते हुए फरमाता है कि अलम नशरह लका सदरक। तो बाज़ मुफस्सिरीन इसके मानी ये भी बताते हैं कि अल्लाह ताला ने किस तरह से आपको दीन और शरीयत के मानी समझा दिए, या दीन और शरीयत पर चलना आसान कर दिया, या अल्लाह ताला की तरफ दावत देने का काम आपके लिए आसान कर दिया, या आपको अच्छे अखलाक से जो आरास्ता किया अल्लाह ताला ने वो आपके लिए आसानी कर दी, यानी अच्छे अखलाक पर कारबंद रहना, अच्छे अखलाक को अपनाना, ये भी आपके लिए आसान कर दिया। फिर किस तरह से अल्लाह ताला ने आपके लिए नेकियों को करना आसान कर दिया, यानी कि अल्लाह ताला ने आपका सीना कुशादा नहीं कर दिया कि आपके लिए नेकियां करना आसान हो जाए। अब देखिए, जब भी जैसे हमारा दिल तंग होने लगता है ना कभी कभी, जैसे कि किसी को तकलीफ़ में हम देखकर उसकी तकलीफ़ को दूर करने की कोशिश करें, लेकिन बाज़ औक़ात ऐसा तो होता है कि हमारे रिश्तेदार हैं, हमारे मिलने जुलने वाले हैं, उन्होंने हमको कोई तकलीफ़ दी होती है, उन्होंने हमको कोई परेशानी में मुब्तला किया होता है, या उन्होंने हो सकता है हमारी गइबतें की हों, हमारी बुराइयाँ की हों। अब मामला ऐसा दरपेश है कि उनको ही कोई ज़रूरत है, उनको मदद की ज़रूरत है और हम वो मदद कर सकते हैं, लेकिन शैतान हमारा दिल कैसे तंग करता है, अच्छा तुम्हें मदद करने की क्या ज़रूरत है, उनके साथ नेकी करने की क्या ज़रूरत है, उन्होंने तो तुम्हारे साथ ये और ये और ये किया था, और फिर हम नेकी से रुक जाते हैं। तो ये दिल का तंग होना होता है। और दिल की वसअत क्या है, दिल का कुशादा होना क्या है, या शरह सदर क्या है, कि सामने वाले ने आपको, चाहे आपके साथ बुरा भी किया हो, आपको तकलीफ़ भी दी हो, आप उसके बाद भी अपना सीना नेकियों के लिए, खैर के लिए, भलाई के लिए उसके लिए खोल दें, जैसे कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने किया। आप देखें कि जो दुश्मन थे आपके, जिन्होंने आपको इतनी तकलीफ़ें दी थी, मक्का में इतना सताया था आपको, लेकिन आप दुश्मनों को भी दरगुजर कर देते थे, दुश्मनों से भी दरगुजर फरमाते थे और दुश्मनों को भी माफ़ कर देते थे। फतेह मक्का के मौके का हमको पता है। तो यानी ये सीना कुशादा हो जाना, सीना खुल जाना, शरह सदर हो जाना नेकियों के लिए, तो अल्लाह ताला फरमा रहा है, यानी बाज़ मुफस्सिरीन कहते हैं कि आपके सीने को अल्लाह ताला ने कुशादा नहीं कर दिया नेक काम करने के लिए, यानी आपके लिए नेक काम करना भी आसान हो गया, क्योंकि आप देखिए हर एक के लिए आसान नहीं होता नेक काम करना। दुनिया में ऐसे कठोर दिल भी बसते हैं लोग, जो बहुत पत्थर दिल होते हैं, जो किसी को माफ़ करना भी नहीं चाहते, सामने वाला उनसे माफ़ी भी मांगता है तो खुदा बन जाते हैं, नऊज़ बिल्ला, कहते कि जब हम नहीं माफ़ करेंगे, मैं तो कभी माफ़ कर ही नहीं सकती, ऐसा कहते हैं जुमला लोग। ये चीज़ बहुत गलत है, ये नऊज़ बिल्ला अपने आप को फिरौन बनाना है ये। तो बहरहाल, अल्लाह ताला ने क्या आपका सीना खोल नहीं दिया, जो कि हो सकता है तंग रहा हो, या हो सकता है घुटा हुआ हो, या हो सकता है नबुवत से पहले वो वसत नजरी ना हो, तो क्या हमने आपको अमल करना आपके लिए आसान नहीं कर दिया नेकियों पर, या नेकियों के रास्ते पर चलना आपके लिए आसान नहीं कर दिया? क्या हमने आपके दिल को खुश और फरहत नहीं बख्शी आपके दिल में नेक काम करने पर? क्योंकि आप देखें, नेक काम करने पर हमारा दिल का खुश होना और हमारे दिल को सुरूर मिलना, ये भी असल में सीना कुशादा होने की अलामत है। रसूलुल्लाह ने फरमाया ना कि अगर तुमको अपने नेक काम पर खुशी होने लगे और बुरे काम पर आपका दिल तंग होने लगे तो ये मोमिन होने की अलामत है। ये एक हदीस का मफहम है, एग्जैक्ट हदीस नहीं है, मफहम उसका मैं आपके सामने रख रही हूँ। तो अगर नेक काम करने में हमारे लिए आसानी हो रही है और नेक काम कर हमें हमारे दिल को खुशी हो रही है तो ये भी एक्चुअली मोमिन होने की अलामत है। तो अल्लाह तआला ने क्या आपके लिए आसानी नहीं कर दी? और बाज़ मुफस्सिरीन कहते हैं कि जब रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दावत दीन का काम शुरू किया तो वही कौम जो आपकी तारीफ करते ना थकती थी, वही कौम जो आपको सादिक अल अमीन के नाम से जानती थी, वही कौम जिसने आपके फ़ैसले को माना, हिजर अस्वद रखने के मौके पर आपको मालूम होगा कि किस तरह से उन लोगों ने आपस में लड़ाई झगड़ा किया था, लेकिन रसूल अकरम के फ़ैसले को मान लिया था कि ठीक है हर कबीले का एक फ़र्द वो चादर उठाएगा, और रसूल अकरम ने अपने हाथों से वहाँ पर वो नस्ब कर दिया था पत्थर। तो वही कौम जो आपके गुन गाते न थकती थी, आप अपनी कौम के सबसे पसंदीदा फ़र्द थे, महबूब थे, लेकिन वही कौम आपकी दुश्मन बन गई, और ये चीज़ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए तकलीफ दे भी थी और हैरान कुन भी थी। लेकिन अल्लाह ताला ने इन हालत में अपने पैगंबर को, अपने रसूल को, और चाहे जो मुसलमान रहे उनको हौसला अता किया कि 13 साल तक वो लोग मक्का वालों के मुजालिम सहते रहे, उनकी तकलीफ दे बातें बर्दाश्त करते रहे, लेकिन झुके नहीं उनके आगे, यानी घुटने नहीं टेके, इस्लाम की खातिर वो लोग डटे रहे। कितना सीना मजबूत होगा, कितने दिल उनके मजबूत होंगे, कितनी उनके दिल के अंदर इस्तकामत होगी कि उन्होंने कॉम्प्रोमाइज़ नहीं किया, उन्होंने घुटने नहीं टेके। सर कटा सकते लेकिन सर झुका नहीं सकते। जैसे किसी ने कहा था ना कि भीख लेने से बेहतर है मर जाइए, कि भीख नहीं चाहिए, यह तुम्हारी हमको एहसान नहीं चाहिए तुम्हारा, हमको इस्लाम पर कोई कॉम्प्रोमाइज़ ही नहीं करना है। तो ये वो लोग थे जिन्होंने कहा था कि इन्नल्लज़ीना क़ालू रब्बुना अल्लाहु सुम्मा इस्तक़ामु ततनज़्ज़लु अलैहिमुल मलाइका अल्ला तख़ाफ़ु वला तहज़न, कि ऐसा अल्लाह ताला ने शरह सदर कर दिया था ख़ुद रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का भी और सहाबा का भी, कि ये लोग जो साबिकून अल अव्वलून थे, आप देखें उनमें मुनाफ़िक़त बिल्कुल नहीं पाई जाती थी। यानी इस्लाम के लिए जान की बाजी लगा देना, इस्लाम के लिए अपना सब कुछ तन मन धन सब कुछ क़ुरबान कर देना, ये सहाबा अव्वलीन जो सब के लोग थे उनकी ख़ास क्वालिटी थी। और उन्होंने किससे सीखा था? रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से सीखा था। रसूल अकरम की इस्तकामत को, रसूल अकरम के शरह सदर को, रसूल अकरम की कुशादगी, सीने की कुशादगी को देखकर सहाबा उसी तरह से फॉलो करते थे कि उनके अंदर भी वो क्वालिटीज़ पैदा हों। तो बहरहाल अल्लाह ताला ने इतना अजीम हौसला दिया सहाबा को रसूलुल्लाह को देखते हुए कि ना वो किसी से दबे ना किसी के आगे झुके। हालांकि जो कुफ्फारे मक्का थे उनका असल हदफ, असल टारगेट रसूलुल्लाह की ज़ात मुबारक थी। वो आप सल्लल्लाहु अलैहि वसल्लम का इनकार करने लगे, आपकी रिसालत का इनकार किया, आपकी आयात का, आपकी बातों का मजाक उड़ाया, आप पर तकरीबन 7 मरतबा कातिलाना हमले हुए और जुल्म सितम की उन्होंने इंतहा कर दी। आप लोग जानते हैं कि रसूल अकरम पर जब सजदा कर रहे थे आप काबतुल्लाह के सामने तो ऊँट की ओझड़ी लाकर डाली गई, अबू जहल ने आपके ऊपर थूकने की कोशिश की, क्या कुछ नहीं किया, मतलब उन लोगों ने हर तरह से आपको तकलीफ़ देने की कोशिश की, जहनी जिस्मानी, यानी जहनी और नफ्सियाती तौर पर तो वो लोग आपको सताते ही थे, तकलीफ़ें देते थे, बातें सुनाते थे, लेकिन आपके को जिस्मानी तक यानी अजियतें भी दी गईं। लेकिन इन सब मुसीबतों को, मुश्किलात को बर्दाश्त करने की कुव्वत और ताकत अल्लाह ताला ने उनको अता की, चट्टान जैसा हौसला उनको अता किया, और यहाँ तक कि अल्लाह ताला ने उस तंगी वाले दौर से आपको गुजरवा दिया। 13 साल के बाद अल्लाह ताला ने आपको राहत फराहम की और आप मदीना चले गए हिजरत करके। वहाँ मुखालफतें वैसी नहीं थी, वहाँ कुछ और रुख अख्तियार कर गई थी मुखालफतें। तो बहरहाल उसी का यहाँ ज़िक्र है कि अल्लाह ताला ने किस तरह से आपको, आपके लिए सीना आपका खोल दिया, शरह सदर आपको अता किया, या वही को कबूल करने के लिए भी आपका सीना खुल गया, यानी आपका दिल तंग नहीं हुआ उस वही के लिए, जो वही आई आपके ऊपर आपका सीना उसके लिए बिल्कुल खुल गया। इसीलिए आप देखें ना कि जब हम पहली वही का पढ़ते हैं सूरह अलक की जो इब्तदाई 5 आयत है कि रसूल अकरम से ग़ार हिरा में थे कि जिब्रील अमीन वहाँ आते हैं और वो आपको भींचते हैं, तो बाज़ जगह सीना पकड़ने का भी जिक्र आता है कि उन्होंने भींचा और फिर आपको पढ़कर सुनाया, यानी पकड़कर आपको दबाया इस तरह से और फिर आपको सुनाया। फिर आप देखें कि आपका दिल का जिक्र भी मिलता है कि आपके दिल को निकाल कर धोया गया, زمزم سے, اور پھر واپس اس کو اس جگہ رکھ دیا گیا. یعنی سینہ, آپ کا سینہ کھول دیا گیا تھا, آپ کے سینے کو کشادہ کر دیا گیا تھا ان تمام باتوں کے لیے, وہی کو محفوظ کرنے کے لیے, سب کے لیے اللہ تعالیٰ نے آسانی کر دی آپ کے لیے الحمدللہ. اور پھر اللہ تعالیٰ فرماتا ہے وودعنا انک وزرک الذی انقض ظہرک, کہ ہم نے اتار دی آپ سے آپ کا بوجھ, وہ جس نے توڑ دی تھی آپ کی کمر. اس کے ڈفرینٹ معنی ڈفرینٹ اسکالرس بتاتے ہیں کہ پیچھے سے ہی ریلیٹڈ ہے اصل میں یہ آیت بھی, کہ سینے کا کھل جانا اور پھر آپ کا جو بوجھ آپ کے سینے کے اوپر تھا یا سینے پر تھا اس کو ہٹا دیا اللہ تعالیٰ نے. اور اسی لیے امام شوکانی رحمہ اللہ کہتے ہیں کہ انسان کا سینہ دراصل تمام علوم کی آماجگاہ ہے, یعنی وہی جگہ ہے اصل جو ادراکات اس کو ہوتے ہیں, یعنی جو بھی اس کے ذہن میں نئے نئے خیالات آتے ہیں, جو ایجادات ہوتی ہیں, یہ تمام علوم ہیں, یہ تمام معاملات, یہ نفس کے جو بھی احوال ہیں, یعنی ہمارا نفس کا جو حال ہے وہ ہمارا دل جانتا ہے, ہے نا, یا ہمارے سینے میں ہی ہیں وہ ساری چیزیں, کیونکہ سینے میں ہی دل محفوظ ہیں اصل میں. تو وہ کہتے ہیں کہ اللہ تعالیٰ نے رسول اکرم صلی اللہ علیہ وسلم کے سینے کو وسعت دی یہاں تک کہ آپ دعوت دینے کے لیے اٹھ کھڑے ہو گئے, اور جس چیز کو آپ بوجھ سمجھتے تھے اس چیز کے لیے آپ کے لیے آسانی کر دی گئی. تو اللہ تعالیٰ نے آپ کو اتنی قدرت اور اتنی طاقت دی کہ آپ اس کو, اس پیغام کو آگے پہنچا سکیں. جو نبوت کا بار یا جو ذمہ داری تھی اٹھانے کے لیے آپ تیار ہو گئے, اور وحی کو محفوظ کرنے کے لیے آپ تیار ہو گئے, کیونکہ وحی کو بھی کیا کہا گیا, قولاً ثقیلا. تو اسی لیے اس کے دو ڈفرینٹ معنی بتاتے ہیں علماء کرام. پہلے ہم ایک دیکھ لیتے ہیں کہ وودعنا انک وزرک, یعنی ہم نے آپ سے آپ کے گناہ کا بوجھ اتار دیا. یہ سعدی رحمہ اللہ لکھتے ہیں کہ الذی انقض, جس نے توڑ رکھا تھا, بوجھل کیا ہوا تھا, ظہرک, آپ کی کمر کو, آپ کی پیٹ کو. یعنی انسان اب بوجھ پیٹ پر ہی محسوس کرتے ہیں نا, حالانکہ ہر بوجھ اس کی پیٹ پر نہیں رکھا ہوتا ہے, لیکن وہ ہم کہتے ہیں کہ ان کے پیٹ پر بڑا بوجھ تھا جو سرک گیا. تو ایکچولی یہ جملہ بھی ہے معنوی اعتبار سے. اور انہوں نے اس کی دلیل دی ہے سورہ فتح کی جو آیت ہے, آیت نمبر 2, کہ لیغفر لک اللہ ما تقدم من ذنبک وما تأخر, کہ اے نبی, تاکہ جو گناہ آپ سے پہلے سرزد ہوئے اور جو پیچھے سرزد ہوئے ان سب کو اللہ تعالیٰ بخش دے. یعنی جو بھی چھوٹی موٹی ہو سکتا کچھ ایسی چیزیں ہوئی ہوں جو نبوت سے پہلے کی تھیں رسول اکرم کو, جب معلوم ہی نہیں تھا کہ کیا نبوت اور کیا رسالت ہے اور اللہ تعالیٰ کی عبادت کیسے کرنی ہے, تو جو چیزیں آپ کو نہیں معلوم تھیں اس پر بھی رسول اللہ اس بات پر فکر مند رہتے تھے کہ ان سے جو قصور سرزد ہو گیا اس کی بخشش ہو جائے. تو اللہ تعالیٰ نے وہ چیز آپ کے لیے نازل فرما دی کہ آپ کے تمام گناہوں کو, آپ کی تمام اس کو بخش دیا گیا. بعض مفسرین کہتے ہیں, کیونکہ وزر کے جو معنی بتائے گئے ہیں, وزر کا جو لفظ ہے وہ دراصل بھاری بوجھ کے لیے آتا ہے, اور اس کی جمع اوزار ہے. ہم اوزار کہتے ہیں نا, جو ٹولس ہوتے ہیں اس کو بھی اوزار کہا جاتا ہے, لیکن اس لفظ کا جو استعمال ہے زیادہ تر معنی کے اعتبار سے آتا ہے, معنوی اعتبار سے آتا ہے, یعنی معنوی بوجھ جو بظاہر دکھائی نہ دے. اور اسپیشلی جیسے کہ کسی گناہ کا بوجھ ہے یا کوئی ذہنی بوجھ ہے نا, کبھی کبھی ہم کوئی چیز سوچتے ہیں تو ہم پریشان ہو جاتے ہیں, اور اس کی وہ پریشانی ہمارے چہرے سے عیاں ہو رہی ہوتی ہے, حالانکہ بظاہر کوئی ہم کو تکلیف نہیں ہے, لیکن وہ ذہنی پریشانی ہمارے چہرے سے ظاہر ہوتی ہے, تو وہ بھی بوجھ ہوتا ہے. تو یہاں کہا جا رہا ہے کہ یعنی یہ جو معنی ہے کسی بھی ذہنی بوجھ کے لیے لفظ استعمال ہوتا ہے, اور یہاں وزر سے مراد وہ ذہنی بوجھ ہے جو نبوت سے پہلے ہی آپ کو لاحق تھا, جب آپ اپنی قوم کو کفر اور شرک یا گمراہیوں میں ملوث دیکھتے تھے, یا آپ کے اس دور میں رسول اللہ اپنی آنکھوں سے دیکھتے کہ معاشرے میں جو برائیاں پھیلی ہوئی تھیں, جو معاملات تھے, جو ڈیلنگ تھی, اس میں کس قدر ظلم اور زیادتی تھی ایک دوسرے کے ساتھ, کس قدر ظالم کا ظلم تھا مظلوم پر, یہ سب چیزیں آپ دیکھ رہے تھے, تو آپ اپنے دل پر سخت بوجھ محسوس کرتے تھے, آپ دل گرفتہ رہتے تھے اپنے معاشرے کو اس حالت میں دیکھ کر کہ کس طرح آپ اس بگڑے ہوئے معاشرے کو ٹھیک کر سکتے ہیں, اس کی اصلاح کر سکتے ہیں, یا کیا صورت حال ہو سکتی ہے کہ اس کی اصلاح ہو سکے, لیکن کوئی صورت, کوئی طریقہ, کوئی راہ نظر نہیں آتی تھی آپ کو. تو آخر کار اللہ تعالیٰ نے آپ پر اپنا احسان کیا اور وہی نازل فرمائی, اور آپ کو صحیح طریقے سے اس بات کا علم ہو گیا کہ سارے بگاڑ کا علاج دراصل توحید, صحیح عقیدے میں, آخرت اور رسالت پر ایمان میں ہے چھپا ہوا. تو لہٰذا آپ کا جو سارا ذہنی بوجھ تھا وہ ہلکا ہو گیا, اور آپ کو یقین حاصل ہو گیا کہ اس طرح نہ صرف آپ اپنی قوم بلکہ پوری دنیا کو ان خرابیوں سے یا جو معاشرے میں جو بد اخلاقی پھیلی تھی ان سب سے آپ بچا سکتے ہیں, یہ پوری دنیا کو برائیوں سے نکالا جا سکتا ہے یہ دعوت دین کے ذریعے سے, توحید کے پیغام کے ذریعے سے, کیونکہ اس وقت آپ عرب کی حالت تو اپنی آنکھوں سے دیکھ رہے تھے. اور وزر کا دوسرا جو معنی ہوتا ہے کہ رسالت کی ذمہ داریاں, اور یہ معمولی ذمہ داریاں نہیں, ہم سب جانتے ہیں, اللہ تعالیٰ خود فرماتا ہے اِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا, ہم عنقریب آپ پر ایک بھاری بوجھ ڈالنے والے ہیں, یہ اس کا مطلب ہے. तो ये जो नबूवत का बोझ था, ये जो क़ुरान का बोझ था, ये भी बहुत भारी था, ये बड़ी बहुत बड़ी ज़िम्मेदारी थी। जैसे सूरह निसा की जब आयत आपने अब्दुल्ला बिन मसूद से तलावत करवाई थी, और जब वहाँ पर आया था कि ए नबी उस वक्त क्या होगा कि हम आपको तमाम लोगों पर गवाह बनाएंगे, तो रसूल अकरम उस ज़िम्मेदारी को महसूस करते हुए इस कदर रो पड़े थे कि आपकी दाढ़ी तर हो गई थी आंसुओं से, कि आपको इस बात का एहसास था कि मुझ पर कितनी बड़ी ज़िम्मेदारी है इस क़ुरान के पैगाम को, मैसेज को आगे पहुँचाना है, लोगों की तरबियत और इस्लाह करनी है, उनको ईमान की दौलत से रोशनास करवाना है। तो वो भी मानी हो सकता है कि ये जो बोझ था वही का, या दावती दीन का काम करते करते जिन आजमाइशों से आपको गुजरना पड़ रहा था, जिन इम्तिहानात से आपको गुजरना पड़ रहा था, जो तकलीफ़ें आपको हो रही थी, जो अजियतें आपको दी जा रही थी, तो ये पहाड़ जैसा बोझ था। तो अल्लाह ताला ने आपको पहाड़ जैसा ही हौसला भी अता किया, उस कमर तोड़ बोझ को आपके जहन से अल्लाह ताला ने उतार दिया, और आप अपनी ज़िम्मेदारियाँ निभाने के लिए दिलो जान से तैयार हो गए, मुस्तैद हो गए, एक्टिव हो गए और आगे बढ़ने लगे। सुभान अल्लाह। तो आप देखिए कि जो दावत दीन की ज़िम्मेदारी है, कोई मामूली ज़िम्मेदारी नहीं है, ये बहुत बड़ी ज़िम्मेदारी है, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद हम, मैं और आप इसके ज़िम्मेदार हैं, उम्मत मुस्लिमा इसके ज़िम्मेदार है कि कुंतुम खैरा उम्मतिन उख्रिजत लिन्नास तअमुरूना बिलमारूफ़ वतनहौना अनिल मुनकर। तो उम्मत मुस्लिमा इस बात की ज़िम्मेदार है कि अब इस दावत दीन के काम को वो ख़ुद आगे बढ़ाए, उसको आगे पेश करे। लेकिन मैंने और आपने कहाँ तक अपना ये हक अदा किया, या अपना फ़र्ज़ अदा किया, या अपनी ज़िम्मेदारी का हमें एहसास है? आपको याद होगा कि हजरत अलविदा के मौके पर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सबसे गवाही ली थी कि क्या मैंने अल्लाह का पैगाम तुम लोगों तक पहुँचा दिया? तो सब ने कहा था कि बला, क्यों नहीं, आपने पहुँचा दिया, हम गवाह हैं इस बात के। तो आपने आसमान की तरफ उंगली उठाकर फरमाया था कि ए अल्लाह तू गवाह रहना, ए अल्लाह तू गवाह रहना, ए अल्लाह तू गवाह रहना कि मैंने ये पैगाम पहुँचा दिया है। तो अब ये मुझे और आपको इस पैगाम को आगे पहुँचाना है। अल्लाह ताला मुझे और आपको तौफीक दे कि हम इस ज़िम्मेदारी को अहसन तरीके से निभा सकें, और हम अपने पूरे ख़ानदान, अपने मुआशरे को इस रास्ते पर लगाने वाले बने। आमीन। तो बहरहाल वो बोझ अल्लाह ताला ने आपके लिए आसान कर दिया, आपके अंदर इतनी ताकत और हिम्मत दे दी कि आप उस बोझ को उठा सकें और उसे आगे पहुँचा सकें। इन्नमाल उसरी युसरा आयत नंबर 5-6 के, बस यकीनन हर तंगी के साथ आसानी है, बिला शुबा हर तंगी के साथ आसानी है। सॉरी, एक आयत पीछे रह गई, व रफ़ाना लका ज़िक्रक। तो हमने ये बोझ आपकी कमर से उतार दिया, और व रफ़ाना लका ज़िक्रक, हमने बुलंद कर दिया आपके लिए आपका ज़िक्र। आयत नंबर 4। अब अल्लाह ताला ने किस तरह से आपका ज़िक्र बुलंद किया, और कैसे आपके ज़िक्र को रफ़त अता की, वसत अता की? सुभान अल्लाह, हम ख़ुद देखते हैं कि वही कौम जो आपकी मुखालफत पर उतर आई थी, वही कौम जो आपकी जान की दुश्मन बनी हुई थी, वही कौम जिसने आपको तकलीफ़ देने में कोई दकीका उठा नहीं रखा था, सुभान अल्लाह, एक वक्त ऐसा आया कि पूरा अरब का इलाका आपके ज़ेर नगी आ गया। सिर्फ 8 साल के मुख्तसर अरसे में मक्का फ़तेह हुआ, उसके बाद अरब का पूरा इलाका फ़तेह हो गया, और उसके बाद दूर दूर तक दीन इस्लाम पहुंच गया, माशाल्लाह लोग मुसलमान होते चले गए। और ये आयत हमें बताती है, दरअसल ये आयत इस बात की दलील भी है, सदाकत की दलील है, कुरान करीम की सदाकत की दलील है ये आयत, कि जैसे आपको मालूम होगा कि जब रसूल अकरम सल्लम के बेटे का इंतकाल हुआ था मक्का में, जो पहले बेटे थे उनका, तो उस वक्त अबू लहाब और बहुत सारे जो कुफारे मक्का थे, सरदारान कुरैश, वो आप पर अफसोस कर रहे थे, मजाक उड़ा रहे थे कि अच्छा, ये तो रसूलुल्लाह सल्लम का नाम ही ख़त्म हो गया दुनिया से, इनकी नस्ल ही नहीं कोई रहेगी, आगे ही नहीं चलेगी, क्योंकि इनका बेटे का इंतकाल हो गया, जो बेटा था उसकी भी डेथ हो गई। तो अल्लाह ताला ने उस वक्त, हम जानते हैं कि सूरह कौसर भी नाजिल फरमाई थी, जब दुश्मनों ने आपको जड़कटा कहा था कि आपकी नस्ल कैसे चलेगी, तो नस्ल सिर्फ बेटों से नहीं चलती हैं, और नस्ल सिर्फ औलाद ही से नहीं चलती है, इंसान के काम या उसके नेक आमल अगर दुनिया में बाकी रह जाए, लोग उसको फॉलो करने वाले हों उसकी नेकियों को, उसके इल्म को, तो भी नाम बाकी रहता है अल्हम्दुलिल्लाह। तो वैसे भी हम देखते हैं कि जिन्होंने, जो हमारे स्कॉलर्स गुजरे हैं, उनका नाम आज बाकी है, और वो ज़िंदा है अपनी किताबों की वजह से, अपने काम की वजह से, अपनी नेकियों की वजह से। تو یہ تو رسول اللہ صلی اللہ علیہ وسلم تھے جن پر اللہ تعالیٰ کا خاص کرم خاص احسان تھا الحمدللہ۔ تو اللہ تعالیٰ نے خود فرمایا کہ اور ہم نے بلند کر دیا آپ کے لیے آپ کا ذکر۔ سبحان اللہ، اللہ تعالیٰ نے کیسے آپ کا ذکر بلند کیا۔ اور اسی بنا پر آپ دیکھیں کہ اس وقت کفار مکہ تو امیجن بھی نہیں کر سکتے تھے کہ کیا رسول اللہ کا نام اس طرح سے بلند ہوگا۔ آپ خود سوچیں کہ جب نبوت کی ابتدا ہوئی اسی وقت سے آپ کا ذکر خیر بلند ہو گیا تھا، اور سبحان اللہ، اللہ تعالیٰ نے یہ کام کفار مکہ ہی سے لیا۔ آپ کو معلوم ہوگا نا کہ جب کفار مکہ نے میٹنگ کر کے ڈیسائیڈ کیا کہ ہم کیسے رسول اللہ کی دعوت کو روکیں، یہ اسلام کی دعوت کو روکیں، تو کہا کہ اچھا ہر جگہ لوگ بٹھا دو اور کہہ دو کہ فلاں فلاں شخص آیا ہے ہمارے یہاں پر اور وہ دعویٰ کرتا ہے نبوت کا اور ایک کلام کا دعویٰ کرتا ہے کہ اس پر یہ وحی آتی ہے اللہ کی طرف سے۔ تو وہ نعوذ باللہ ان لوگوں نے ڈیسائیڈ کیا کہ رسول اکرم کو ہم ساحر، جادوگر یا جھوٹا یا کذاب قرار دیں گے یا مجنون قرار دے دیں گے۔ تو جو اگلا حج آنے والا تھا تو اس حج کے آنے سے پہلے ان لوگوں نے اپنے اپنے لوگوں کو پروپیگنڈا کرنے کے لیے بھیج دیا رسول اکرم کے تعلق سے کہ آپ کی بات نہ مانی جائے۔ اب وہی والی بات آتی ہے کہ جو ایک جملہ ہے نا ہماری اردو میں کہ بدنام ہوئے تو کیا نام نہ ہوگا۔ تو کیسے اللہ تعالیٰ نے انہی کے ذریعے سے کام لیا۔ اور ایک مثال بھی اس کی ملتی ہے، ایک مثل مشہور ہے، کہا جاتا ہے کہ عدو شر بر انگیزت کے خیر مادرہ باشد، یعنی بعض دفعہ دشمن بھی ایسی شرارتیں کرنے لگتا ہے جس میں ہماری بھلائی ہوتی ہے۔ تو کفار مکہ نے اسلام کو نقصان پہنچانے کے لیے یا اس دعوت کو روکنے کے لیے جو ذرائع اختیار کیے تھے یا جو طریقہ اختیار کیا تھا کہ تمام عرب قبائل جو حج کی غرض سے مکہ آتے تھے، تو کفار مکہ نے پھر یہ طے کیا کہ سب لوگوں کو، جو بھی لوگ آئیں گے، جو گروپس آئیں گے حج کے لیے، ان کو پہلے کے پہلے ہی محمد صلی اللہ علیہ وسلم کے بارے میں خبردار کر دیا جائے یا اسلام سے متنفر کیا جائے اور کہا جائے کہ فلاں شخص کے فریب میں نہ آنا، اس کے پاس جادو ہے جو بھائی کو بھائی سے جدا کر دیتا ہے، بیٹے کو بیٹے سے اور بیوی کو شوہر سے جدا کر دیتا ہے۔ لہذا جب حج کے لیے لوگ آنے لگے تو یہ لوگ رسول اللہ کے خلاف مہم چلاتے اور رسول اللہ کو بدنام کرتے، لیکن جو لوگ آنے والے تھے ظاہر سی بات ہے وہ اتنے بے وقوف تو نہیں تھے، ان کے بھی دل میں خیال آتے کہ اچھا دیکھیں تو صحیح کون ہے وہ شخص جو نبوت کا دعویٰ کرتا ہے، کون ہے وہ شخص جس کے اوپر وحی آتی ہے، ہم خود تو سنیں۔ تو اس جو انہوں نے جو مخالفانہ مہم جو چلائی تھی اس کے دو فائدے پہنچے، ایک تو یہ کہ آپ کا ذکر خیر تمام عرب کے کونے کونے میں ہونے لگا، اور دوسرا لوگوں کے ذہنوں میں جستجو پیدا ہوئی کہ جس شخص کے بارے میں، جس کے خلاف پروپیگنڈا کیا جا رہا ہے، اس کی اصل حقیقت تو معلوم کی جائے۔ لہٰذا کہا جاتا ہے کہ ہجرت سے پہلے عرب کا کوئی قبیلہ ایسا نہیں رہا تھا جہاں پر کوئی نہ کوئی مسلمان موجود نہ ہو اور آپ کا ذکر خیر نہ کیا جاتا ہو۔ اور دوسری وجہ یہ تھی کہ اسلام میں داخل ہونے کے لیے جس طرح لا الہ الا اللہ کا اقرار ضروری تھا، اسی طرح محمد الرسول اللہ کا اقرار بھی ضروری تھا۔ اور مکہ میں آپ کے دشمن قریش مکہ تھے، لیکن مدینہ پہنچنے کے بعد مخالفت کے اور لوگ بڑھ گئے، مخالف ٹیم کے منافقین بھی پیدا ہو گئے، اہل کتاب بھی تھے اور آس پاس کے مشرقین عرب بھی تھے جو دوسری بستیوں میں موجود تھے، اور وہ لوگ بھی اسلام کو روکنے کے لیے، اسلام کے راستے سے روکنے کے لیے کفار مکہ کی روش ہی اپنا رہے تھے، یعنی رسول اکرم کو بدنام کرنے کے لیے، اسلام کو بدنام کرنے کے لیے وہ لوگ بھی ایکٹیو تھے۔ لیکن اس سے بھی کیا فائدہ ہوا کہ تھوڑے ہی عرصے میں اسلام کی دعوت دور دور تک پہنچ گئی۔ جیسے کہ آپ کو یاد ہوگا جب ایک دفعہ جب رسول اکرم کے خلاف جو خاکے بنائے گئے تھے، کارٹونز بنائے گئے تھے، شاید فرانس میں، بہت سارے لوگوں نے وہاں کی جو مصنوعات تھی اس کو بین بھی کر دیا تھا، یعنی وہاں کی مصنوعات استعمال نہ کی جائیں، تو کہا جاتا ہے کہ فرسٹ ٹائم پھر ایسا ہوا کہ رسول اکرم کی سیرت کی بک ابھی تک بھی، یعنی جو آپ کی سیرت تھی، آپ کی لائف ہسٹری تھی، ابھی تک فرینچ لینگویج میں نہیں تھی۔ تو جب وہ رسول اللہ کے تعلق سے جو کارٹونز بنائے گئے تھے، تو اس کے بعد پھر ایسا ہوا کہ لوگوں کے اندر کیوریوسٹی ہوئی، پیدا ہوئی کہ جانے رسول اکرم کو، اور فرسٹ ٹائم سیرت کی کتاب لکھی گئی فرینچ لینگویج میں۔ آپ دیکھیں کہ کیسے ہوتا ہے کہ اسلام کی فطرت میں قدرت نے لچک دی ہے، اتنا ہی ابھرے گا جتنا کہ دباؤ گے۔ اور اللہ تعالی نے کیسے آپ کا ذکر بلند کیا، سبحان اللہ، رسول اکرم صلی اللہ علیہ وسلم کا، کہ جیسے علامہ اقبال نے کہا تھا نا کہ چشم اقوام یہ نظارہ ابد تک دیکھے، رفعت شان رفانہ لکا ذکرک دیکھے، کہ آج پوری دنیا کے لوگ اپنی آنکھوں سے یہ نظارہ دیکھ سکتے ہیں कि किस तरह से अल्लाह ताला ने रसूल अकरम का ज़िक्र बुलंद किया, और लोगों ने इसके ऊपर बहुत सारी किताबें भी लिखी हैं सुभान अल्लाह। यानी एक बार एक एग्जीबिशन हुई थी सीरत की, तो उसमें ग्लोब को रख कर बताया गया था जो वर्ल्ड का पूरा नक्शा है और जो मॉडल होता है उसका, कि कैसे कैसी वो चेन बनती है कि पूरी दुनिया में हर थोड़े थोड़े वक्फे से सबके औकात अलग अलग हैं ना, हम सब जानते हैं। अभी यहाँ हम कुछ और है, सऊदी अरब में टाइम कुछ और है, तो इंडिया में कुछ और हो रहा होगा, पाकिस्तान में कुछ और है, ब्रिटेन में कुछ और टाइम होगा, कनाडा और अमेरिका में कुछ और टाइम हो रहा होगा, जापान या चाइना में कुछ अलग टाइम हो रहा होगा। तो हर कंट्री में जब अज़ान होती है तो आप देखिए कि जब अज़ान होती है तो इन्हें दिन के हर लम्हे हर वक्त में और रात के भी हर वक्त में अज़ानें होती रहती हैं, 24 घंटे अज़ान होती है। और हर अज़ान में रसूल अकरम का नाम, हर अकामत में, हर दीनी महफिल में रसूलुल्लाह का नाम, हर नमाज में दुरूद इब्राहिमी हम पढ़ते हैं उसमें रसूल अकरम का नाम। कौन सी ऐसी जगह बाकी है जहाँ रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का नाम ना लिया जाता। तो आप देखिए कि अल्लाह ताला ने कैसे आपका ज़िक्र बुलंद किया, कैसे आपकी शान बुलंद की, कैसे आपका ज़िक्र खैर हर जगह हर महफिल हर मजलिस में होता है। और हम मुसलमान तो करते ही करते हैं, बड़े यानी मज़े की बात तो ये है कि गैर मुस्लिम भी आपका नाम बड़े एहतराम से लेते हैं। इवन आज भी गैर मुस्लिम मोहम्मद जी कहते हैं, मोहम्मद साहेब कहते हैं, अकेले नाम नहीं लेते, नहीं मोहम्मद नहीं कहते वो नाम, बल्कि मोहम्मद साहेब कहते हैं सल्लल्लाहु अलैहि वसल्लम। आप लोग ख़ुद भी जानते होंगे कि माइकल हार्ट ने जो किताब लिखी है 100 द ग्रेट, जो 100 अजीम लोगों की उसने किताब लिखी, उसमें उसने पहला नंबर किसको दिया। तो यानी मुसलमान तो मुसलमान, गैर मुस्लिम भी रसूल अकरम के अखलाक के कायल हैं, उनका नाम अदब और एहतराम से लेते हैं, उनसे मोहब्बत करते हैं। उनके लिए कई हिंदू शायर हैं जिन्होंने नज़में और नातें लिखी हैं रसूल अकरम से उसकी तारीफ में, और कई बड़े बड़े लोग हैं दुनिया में गुजरे हुए स्कॉलर्स हैं जिन्होंने रसूल अकरम के तअल्लुक़ से बहुत बातें लिखी हैं। मुस्तशरिकीन हैं कि वो चाहते हुए भी रसूल की बुराई ना कर सके, आपकी तारीफ ही की है, हालांकि वो तो मुतासिब होते हैं मुस्तशरिकीन ज़्यादातर, लेकिन फिर भी उन्होंने रसूल अकरम की तारीफ़ की है। तो अल्लाह ताला ने कैसे आपका ज़िक्र बुलंद किया, और ये सिलसिला ता क़यामत तक बढ़ता ही चला जाएगा इंशाअल्लाह। और लुत्फ़ की बात यह है कि ये ख़बर अल्लाह ताला ने उस वक्त दी थी क़ुरान में जब मक्का के लोगों के अलावा कोई आपको जानता तक नहीं था। तो ये ख़बर दरअसल कुरान की, ये आयत कुरान की सदाकत पर खुला हुआ सबूत या दलील है कि उस वक्त कौन ये अंदाज़ा कर सकता था कि आपका ज़िक्र खैर इस शान के साथ और इतने वसी पैमाने पर बुलंद होगा। और आपका ज़िक्र खैर सिर्फ ज़मीन पर नहीं किया जाता है सुभान अल्लाह, बल्कि अल्लाह ताला फरमाता है कि इन्नल्लाहु व मलाइकतिही युसल्लून अला नबी या अय्युहल्लज़ीन आमनु सल्लू अलैहि वसल्लमु तस्लीमा, के ए लोगो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद और सलाम भेजा करो, कि बेशक फरिश्ते और अल्लाह ताला भी उनके लिए उन पर सलामती भेजते हैं। सुभान अल्लाह, ने अल्लाह ताला की तरफ से रसूल अकरम पर रहमतें नाजिल होती हैं और फरिश्तों की तरफ से रहमत और मग़फ़रत की दुआ होती है। तो ये तो आसमानों पर भी काम हो रहा है और दुनिया में भी काम हो रहा है। तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का ज़िक्र अल्लाह ताला ने बुलंद किया, उम्मत के दिलों में अल्लाह ताला ने ऐसी आपकी मोहब्बत आपकी ताज़ीम डाली जो मोहताज बयान नहीं, हम सब जानते हैं। बस अल्लाह ताला ने आपको अफजल तरीन अजर अता किया, और हमारी ज़ुबानें भी कासिर हैं कि हम रसूल अकरम की तारीफ़ बयान कर सकें। यानी अल्लाह सुभान ताला की तारीफ़ के बाद कोई हमें मिलती है जिसे अल्लाह ताला ने ख़ुद पसंद किया है अपने जिस बंदे को, वो रसूल अकरम सल्लम की शख्सियत है, कि किस तरह से अल्लाह ताला ने ख़ुद आपकी तारीफ़ की है कि आप अख़लाक़ अज़ीम मरतबे पर फ़ायज़ हैं। खुलुक़ुन अज़ीम का लफ्ज़ आता है क़ुरान में, और आप रहमतुल आलमीन हैं। ख़ुद अल्लाह ताला ने आपकी तारीफ़ बयान फरमाई थी। जब अल्लाह ताला ने आपकी तारीफ़ बयान की तो हम क्यों नहीं कर सकते। हाँ, लेकिन हमें इस बात का एहसास होना चाहिए कि अल्लाह सुब्हानहु व तआला हम सब का खालिक और मालिक है तन्हा, उसका कोई शरीक नहीं, और अल्लाह ताला के बराबर कोई हो नहीं सकता। हाँ, बंदों में सबसे अफजल तरीन बशर और अम्बिया में अफजलुल अम्बिया रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम हैं, कि ज़िंदगियां बीत गईं और कलम टूट गए, तेरे औसाफ का एक बाब भी पूरा ना हुआ। औसाफ का, ये बात याद रखिए। आप देखिए, तारीफ़ और हमद और सना सिर्फ अल्लाह ताला को ज़ेब देती है, तारीफ़ सब अल्लाह ताला के लिए है अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, लेकिन औसाफ यानी जो ख़ूबियाँ हैं रसूल अकरम की वो हम बयान नहीं कर सकते। नहीं, आपका अख्लाक इतना बुलंद था कि हम وہ اخلاق کو بیان نہیں کر سکتے، اتنا بلند اخلاق کیا آپ مالک تھے. یہ کہ سب کچھ کس نے عطا کیا تھا آپ کو؟ اللہ تعالیٰ نے. یہ اللہ تعالیٰ ہی کی طرف سے آپ کو سب کچھ ملا تھا. یہ اللہ تعالیٰ کا احسان تھا آپ پر کہ اللہ تعالیٰ نے آپ کو اتنے عظیم اخلاق سے نوازا تھا، آپ کا سینہ کھول دیا تھا اچھے اخلاق کے لیے، نیکیاں کرنے کے لیے. تو یہ سب کچھ عطا کردہ اللہ تعالیٰ کی طرف سے ہے. تو اسی لیے پھر کیا کہا جا رہا ہے، فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا، إِنَّ مَعَ الْعُسْرِ يُسْرًا، کہ بے شک تنگی کے ساتھ آسانی ہے. یہاں یہ بات نہیں کہی گئی، یعنی یہ دو آیت میں، اس پر بھی علماء کرام کہتے ہیں اور اس کے بارے میں امام ابن القیم جوزی رحمۃ اللہ کا کہنا ہے کہ تکرار آئی ہے، یعنی دو بار ذکر آیا ہے عسر اور یسر کا. عسر تنگی کو کہتے ہیں، یسر آسانی کو کہتے ہیں. جیسے کہ ایک حدیث میں پتہ چلتا ہے کہ بشیرو ولا تنفرو یسرو ولا تعسرو، کہ آسانی پیدا کرو تنگی نہ پیدا کرو. تو عسر اور یسر، عسر تنگی سے ہے، یسر آسانی سے ہے. تو امام ابن القیم جوزی رحمۃ اللہ کہتے ہیں کہ دو بار ذکر آیا ہے تو تکرار کیوں آئی ہے، اور ایک میں معرفہ ہے اور ایک میں نکیرہ ہے. ایک معرفہ کے لیے، ایک نکیرہ کے لیے آیا ہے، کہ ایک اس میں کوئی خاص اہمیت ہے اور ایک اس میں عام بات کی گئی ہے، کہ یعنی عام کاموں کے لیے بھی آسانی ہو سکتی ہے اور خاص کاموں کے لیے بھی آسانی ہو سکتی ہے، اور ڈبل ذکر ہے کہ پہلے انما العسر یسرا، انما العسر یسرا، کہ پہلے چیز کی جو بات بتائی گئی وہ کس لیے بتائی گئی، کہ پہلے بھی آسانی ہے اور بعد میں بھی آسانی ہے. یعنی ایسا نہیں انسان سوچے کہ اچھا مجھ پر تو مشکلات ہی مشکلات ہیں، مجھ پر تو مصیبتیں ہی مصیبتیں نازل ہو رہی ہیں، ساری پریشانیوں نے میرے ہی گھر کا راستہ دیکھ لیا ہے. اب دیکھیں رسول اکرم صلی اللہ علیہ وسلم کو دیکھا جائے تو آپ کے والد کا انتقال ہو گیا تھا، اس کے بعد والدہ کا، پھر دادا کا بھی انتقال ہو گیا، پھر آپ کی جو اولاد تھی اس میں سے آپ کے جو بیٹے تھے ان کا انتقال ہو گیا، پھر اس کے بعد آپ کی زندگی میں آپ کی تینوں بیٹیوں کا انتقال ہوا. لیکن آپ دیکھیں کہ یہ سب ٹھیک ہے، مشکلات آ رہی ہیں زندگی میں، لیکن ساتھ میں آپ کو بہت سی دوسری چیزیں بھی عطا کی گئیں. آپ کو اللہ تعالیٰ نے ایسے شفیق چچا سے نوازا جنہوں نے باپ کی طرح آپ کا ساتھ دیا. اللہ تعالیٰ نے آپ کو تمام مومنین کی محبت عطا کی. اللہ تعالیٰ خود فرماتا ہے کہ اے رسول، اگر آپ دنیا کی دولت بھی خرچ کرتے تو یہ جو محبت ہے صحابہ کے دلوں میں، یہ آپ نہیں خرید سکتے تھے، پیدا نہیں کر سکتے تھے. اللہ تعالیٰ نے پیدا کی ان کے دلوں میں محبت. تو اللہ تعالیٰ نے آپ کو اتنے بہترین صحابہ کا ساتھ دیا، اتنی بہترین آپ کو غمخوار بیوی عطا کی خدیجہ رضی اللہ عنہ، جن کی وجہ سے آپ کو بہت آسانیاں ہوئیں، آپ کو مالی طور پر بھی آسانی ہوئی اور ذہنی طور پر بھی آپ کو سپورٹ ملا. پھر اللہ تعالیٰ نے آپ کو اس کے بعد دوسری اور مزید بیویاں بھی عطا کیں، ایک خاندان دیا. تو یہ ساری چیزیں کیا تھی؟ دراصل دیکھا جائے تو کہ تنگی کے ساتھ آسانی ہے، اور انسان یہی سوچے کہ واقعی میں تنگی کے ساتھ آسانی ہے. اور یہ ایک عظیم الشان خوشخبری ہے اصل میں، کہ جب بھی کوئی تنگی اور سختی پائی جائے گی تو اس کے ساتھ ساتھ آسانی بھی ہوگی، حتیٰ کہ تنگی اگر کسی کوئی بل میں بھی داخل ہو جائے تو آسانی اس کے ساتھ ہی داخل ہوگی. یعنی کوئی تنگ راستہ رہ سکتا ہے، گوہ کا بل جو ہوتا ہے وہ بہت چھوٹا سا ہوتا ہے، تو اگر اس میں بھی تنگی داخل ہوگی تو ساتھ میں آسانی بھی ضرور داخل ہوگی. اور جیسے اللہ تعالیٰ فرماتا ہے سورہ طلاق میں کہ سَيَجْعَلُ اللَّهُ بَعْدَ عُسْرٍ يُسْرًا، کہ عنقریب اللہ تعالیٰ تنگی کے ساتھ آسانی بھی عطا کرے گا، کشائش بھی عطا کرے گا. اور جیسے کہ رسول اکرم نے ایک حدیث میں فرمایا تھا کہ تکلیف کے ساتھ کشادگی ہوتی ہے اور تنگی کی معیت میں کشائش ہے. یعنی جب تنگی اگر آتی ہے تو اس میں وسعت بھی ہوتی ہے ساتھ ہی میں، اور تکلیف کے ساتھ کشادگی بھی ہوتی ہے. مسند احمد کی حدیث ہے یہ. تو اس سے کیا پتہ چلا کہ دونوں آیت میں دراصل عسر کو معرفہ اور استعمال کرنا، یہ اس بات کی دلالت ہے کہ یہ دلیل ہے کہ وہ واحد ہے، اور یسر کو نقرہ استعمال کرنا اس کی تکرار پر دلالت کرتا ہے. یعنی بس ایک تنگی دو آسانیوں پر غالب نہیں آئے گی. تو سبحان اللہ، یہ اس بات کی دلیل ہے کہ ہر تنگی خواہ وہ اپنی انتہا کو پہنچ جائے، اس کے آخر میں آسانی کا آنا لازمی ہے. اور آپ دیکھیں کہ ہر رات کے بعد، ہر اندھیرے کے بعد روشنی لازماً آتی ہے. تو کتنی خوبصورت آیت ہے کہ تسلی دی گئی ہے رسول اللہ کو بھی، اور رسول اللہ کے ذریعے سے تمام امت مسلمہ کو بھی، مسلمانوں کو بھی تسلی دی گئی ہے کہ مشکل وقت میں اگر وہ حوصلے اور صبر سے کام لیں، مشکل وقت کو برداشت کر لیں، بس تھوڑی ہی دیر ہے، کایا پلٹنے والی ہے اور آسانی آنے ہی والی ہے، بس تھوڑی دیر میں ہی آسانی میں اثر آ جائے گی. تو اللہ تعالیٰ نے فرمایا کہ عنقریب یہ سارے مصیبت کے بادل چھٹ جائیں گے، اور اللہ تعالیٰ آپ کو اتنی ہی سہولتیں اور آسانیاں فراہم کرے گا جتنی مشکلات ہیں، اور یہ صورتحال بدل جانے والی ہے. اور تنگی کے ساتھ آسانی ہے، تنگی کے بعد نہیں، بلکہ ساتھ ہی میں आसनी है, बहुत ही खूबसूरत आयत है। अगर दिल अगर हम चाहें तो इसके ऊपर ही हम कई देर बात कर सकते हैं, कई मिसालें हम पेश कर सकते हैं। जैसे कि आप लोग जानते होंगे कि सहाबे कराम रदी अल्लाह अन्हुम के जब ईरान फतेह हुआ और वहाँ से जो कालीन आया था, कहा जाता है कालीन बहार उसको कहते हैं मेरे ख्याल से, मुझे एग्जैक्ट अभी नाम याद नहीं आ रहा है, कहा जाता है कि वहाँ के बादशाह का जो कालीन था तो वो उसके ऊपर जो नक्शो नगारी बनाई गई थी वो हीरे जवाहरात और सोने और चांदी के तारों से बनाई गई थी। और एक वक्त ऐसा था कि सहाबे कराम गज़वे तबूक में या उसके बाद जो अबू उससे पहले अबू उबैदा बिन जरह को सिपहसालार बनाकर भेजा था गज़वे ज़ातुल रक़ा में, कि वो लोगों के पास खाने के लिए खजूर भी नहीं थी। पहले पहले लोगों को दो दो खजूरें मिलती गई रोज़ाना खाने के लिए, उसके बाद एक एक खजूर आ गई, उसके बाद तो खजूर मिलती थी उसका टुकड़ा या कुछ, वो तो वो सिर्फ उसको चूस लेते थे खजूर को, दिन भर उसको चूस कर गुजारा करते थे खजूर को। तो ऐसी तंगी में मुसलमान गुजरे, दो दो महीने रसूल अकरम के घर में चूल्हा नहीं जलता था, बस सिर्फ पानी और खजूर पर गुजारा था। और एक वक्त ऐसा आया कि जब वो कालीन बहार आया था ईरान से, उसके टुकड़े टुकड़े सहाबा को जो जो बदरी सहाबा थे उनको दिए गए थे, उसका एक एक टुकड़ा आया था। तो कहा जाता है कि उस टुकड़े को जब बेचा गया उसमें जो सोने और चांदी के तार की जो नक्शो नगारी थी और जो हीरे जवाहरात थे, तो उससे कह रहे थे कि लाखों दिरहम सहाबा को मिले और उन लोगों ने वो बिज़नेस में लगाए और ख़ुद हदीस के इल्म को पहुंचाने में लगे रहते थे। तो आप खुद सोचा कि कितनी आसानियां फराम, यानी कैसे कसरत से, यानी उमर रदी अल्लाह अन्हु तो देख कर रो पड़े थे कि जो सैलाब आ रहा है ये दौलत का मदीना की तरफ, तो कहीं इसकी वजह से हमारे अंदर बिगाड़ ना पैदा हो जाए। सुभान अल्लाह, अल्लाह तआला ने कैसे शान से नवाजा सहाबा को और बाद में आने वाले मुसलमानों को भी, कि इन्हीं दौलत की इतनी रेलपेल हो गई थी कि कहाँ खर्च करें उनके समझ में नहीं आता था। वो लोग 500-500 या 100-100 ऊँटों से लदा हुआ जो आता था गल्ला, वो पूरा का पूरा अल्लाह की राह में दे दिया करते थे। माशाल्लाह, इतना अल्लाह ताला ने बाद में नवाजा उन लोगों को, सहाबा को और बाद में आने वाले ताबईन और तबा ताबईन को। आज भी आप देखें कि मुसलमानों के पास दौलत की कोई कमी नहीं है अल्हम्दुलिल्लाह, या आसानियाँ जो होती गई बाद में मुसलमानों को वो हम अपनी आँखों से देखते हैं। अगर हम इस्लामिक हिस्ट्री पढ़ें तो हमें खुद मालूम होगा कि कैसे अल्लाह ताला ने फतुहात के दरवाज़े खोल दिए थे, माल गनीमत के दरवाज़े खोल दिए थे मुसलमानों के लिए, कि जहाँ जाते अल्हम्दुलिल्लाह फ़तेह और नुसरत से हमकिनार होकर ही लौटते थे अल्हम्दुलिल्लाह माशाल्लाह। तो कैसे अल्लाह ताला ने तंगी के साथ आसानी रखी है। और आज भी आप देखें कैसा होता है कि किसी भी बंदे पर जो मुश्किलात आती हैं, मुसीबतें आती हैं, चाहे किसी के घर मौत वाक़ हो जाए, चाहे किसी को कोई नुकसान पहुंचे, किसी के घर में कोई बड़ों की मौत वाक़ हो जाती है, किसी के घर में बच्चों की हो जाती है, या कोई नफ़ा नुकसान होता है बिज़नेस में, पूरी तरह से किसी को घाटा होता है, किसी का बिज़नेस बिल्कुल डूब जाता है और ठप हो जाता है कारोबार। कुछ लोग ऐसे हैं जिनकी कुछ और नुकसान होता है, कुछ लोग होते हैं जिनकी ज़िंदगियाँ नहीं चल पाती, किसी की डिवोर्स हो जाती है, किसी का खुला हो जाता है, बहुत सारे मसाइल हैं दुनिया में। आप देखें दुनिया में अल्लाह ताला ने भेजा ही आजमाइशों के लिए है, ये दुनिया में हम आरामदेह लाइफ गुजारने के लिए नहीं आए हैं। यहाँ पर खुशियाँ भी हैं, गम भी हैं, मुश्किलात भी हैं, तंगी भी है, आसानियाँ भी हैं, सब कुछ है, लेकिन इसके साथ हमें गुजारा करते चले जाना है और अल्लाह ताला से अच्छे की उम्मीद रखना है कि अल्लाह ताला ज़रूर ये जो तंगी हमारे पास आई है, हमारे ऊपर आई है, इसके साथ ही में अल्लाह ताला ने कोई आसानी रख दी है। ये जो मुश्किल आई है इसमें यकीनन हमारे लिए कोई फ़ायदा होगा बहुत ज़्यादा, जो हमको बज़ाहिर नज़र नहीं आ रहा है, क्योंकि हम तो बहुत कोताहबीन है ना। अल्लाह ताला हमारे बारे में ज़्यादा बेहतर जानता है, हमारी नज़रों से चीज़ें पोशीदा होती हैं, लेकिन अल्लाह ताला उसकी हकीकत को जानता है। आप देखें जो असहाबे कहफ का वाक़या हम पढ़ते हैं कि वो कश्ती में सुराख कर दिया गया था, क्या खबर थी उस कश्ती के मल्लाह को कि मेरा जो ये नुकसान हुआ है, वो कितना परेशान हुआ होगा जब उसने देखा होगा कि मैंने ये दो मुसाफिरों को बग़ैर किराए के बिठाए और इन लोगों ने मेरे कश्ती का नुकसान कर दिया। लेकिन आप देखें उसी में उसके लिए कितनी भलाई थी कि जब वो बादशाह के लोग कश्तियाँ लेने आ रहे थे, ज़बरदस्ती कब्ज़ा कर रहे थे कश्तियों पर, तो इसकी कश्ती में जो नक्स था, कमी थी, उसकी वजह से इसकी कश्ती को छोड़ दिया गया। उस वक्त उसने कितना अल्लाह ताला का शुक्र अदा किया होगा कि इन्हीं वो तंगी के साथ उसको कैसे आसानी थी अल्हम्दुलिल्लाह। तो ये होता है बाज़ औक़ात के हम समझ नहीं पाते हैं, हमारी जो निगाहें हैं वो पीछे की बात को नहीं देख सकती, वो अल्लाह ताला ही जानता है। तो तंगी के साथ बेशक आसानी है। तो आज भी अगर चाहिए हालात जिन हालात से हम गुजर रहे हैं, पेंडेमिक, या हमारे प्यारे हमारे अजीज़ हमसे बिछड़ गए हैं, या हमारी मुलाकात नहीं हो सकी, या बिज़नेस का नुकसान हो रहा है, या कुछ और नुकसान हैं, कुछ भी हो XYZ, अल्लाह ताला ने ज़रूर इसके साथ आसानी रखी है और हर मुश्किल से निकलने की राह रखी है अल्लाह ताला ने। तो बेशक तंगी के साथ आसानी है और बेशक तंगी के साथ आसानी है। फ़ैज़ा फ़रग़त फ़ंसब व इला रब्बी का फ़रग़ब, आय नंबर 7 और 8। سبحان اللہ. اب یہ بات ہے کہ کرنا کیا ہے اب ہمیں. اب دیکھیں کہ یہاں پر رسول اکرم کو فرمایا کہ جا رہا ہے کہ تو جب آپ فارغ ہوں تو عبادت کی مشقت میں لگ جائیں اور اپنے رب کی طرف راغب ہوں. یعنی جب آپ, اور یہاں پر رسول اکرم کے ساتھ ساتھ تمام اہل ایمان کو بھی حکم ہے, جو لوگ بھی آپ کی اتباع کرنے والے ہیں ان سب کو حکم دیا گیا کہ اللہ تعالیٰ کا شکر ادا کریں اور اس کی نعمت جو اللہ تعالیٰ نے عطا کی ہے نعمت ہم کو, تو اس کا شکر ادا کرنے کے لیے اللہ تعالیٰ کی عبادت کریں. یعنی جب آپ اپنے تمام مشاغل سے فارغ ہو جائیں, تمام کام کاج سے فارغ ہو جائیں, تو کوئی چیز پھر آپ کو اللہ تعالیٰ کے ذکر سے نہ روکے اور آپ عبادت میں اور دعاؤں میں جد و جہد کیجیے, مشقت اٹھائیے, یعنی جتنا زیادہ مشقت اٹھا سکتے ہیں اٹھائیے, اور اپنے اکیلے رب کی طرف آپ راغب ہو جائیں, متوجہ ہو جائیں, اپنی پکار کے جواب اور اپنی دعاؤں کی قبولیت کے لیے اپنی رغبت بڑھائیے. آپ اپنے ان لوگوں میں سے نہ ہوں جو فارغ ہونے کے بعد کھیل تماشے میں مشغول ہو جاتے ہیں, بیکار کی لغویات میں الجھ جاتے ہیں. اپنے رب اور اس کے ذکر سے اپنے دل کو منور کیجئے. ان لوگوں کی طرح نہ ہو جائیے جو منہ موڑ لیتے ہیں, ایسا نہ ہو کہ ورنہ پھر آپ خسارہ پانے والوں میں سے ہو جائیں گے. اور یہ بھی کہا جاتا ہے کہ اس آیت کے معنی میں یہ ہے کہ جب آپ نماز پڑھ کر اس سے فارغ ہوں تو دعا میں محنت کیجئے, اور اپنے جو بھی آپ کا سوال ہے وہ سوال کرنے میں آپ اپنے رب کی طرف رغبت کیجئے. اور اسی لیے بعض لوگ کہتے ہیں کہ فرض نمازوں کے بعد دعا اور ذکر وغیرہ کرنا چاہیے. یہ آیت اس بات کی دلیل ہے اصل میں مشروعیت کی, واللہ اعلم. اور بعض کہتے ہیں کہ جب آپ تبلیغ کے کاموں سے فارغ ہو جائیں اور جو مسلمان ہیں ان کی تعلیم و تربیت سے فارغ ہو جائیں, تو اپنے پروردگار سے, اپنے رب سے لو لگائیے اور یکسو ہو کر ایک ریاضت کیجیے, ایک محنت کیجیے, ایک مشقت اٹھائیے, کیونکہ مشکلات کے دوران اللہ تعالیٰ کی عبادت, اس کا ذکر اور اس پر توکل ہی انسان کو ایسا حوصلہ عطا کرتا ہے جس سے وہ مصیبتیں یا جو مشکلات ہیں اس کو برداشت کرنے کی قوت اس کے اندر پیدا ہو جاتی ہے. یعنی اگر ہم چاہتے ہیں کہ مشکلات پر ہمیں صبر ملے, حوصلہ ہو ہمارے اندر استقامت ہے, تو ہم کو اللہ تعالیٰ سے لو لگانی چاہیے. زیادہ نمازیں پڑھیے, زیادہ ذکر و اذکار کریے, زیادہ اللہ تعالیٰ کی طرف راغب ہو جائیے, زیادہ دعائیں کیجیے, تہجد میں جاگیے, تو یقیناً اللہ تعالیٰ وہ سب کچھ دور کر دے گا. جو مشکلات آئی ہوئی ہیں, جو مصیبت آئی ہوئی ہے, وہ سب اللہ تعالیٰ اس کو اٹھانے کا حوصلہ بھی ہمارے اندر پیدا کر دے گا. تو اللہ تعالیٰ مجھے اور آپ کو توفیق دے. آپ دیکھیں کہ ہمیں اللہ تعالیٰ کے ذکر کی ترغیب ملتی ہے یہاں پر, کہ کس طرح سے اللہ تعالیٰ نے اپنے ذکر کی ترغیب دی ہے کہ وَإِلَىٰ رَبِّكَ فَارْغَب, تو اپنے رب کی طرف آپ راغب ہوں, رغبت سے اس کو پکاریے, شوق سے, دل جمعی کے ساتھ اللہ تعالیٰ کو پکاریں, گڑ گڑاتے ہوئے عاجزی اور زاری کے ساتھ اس کو پکاریں. یعنی اللہ تعالیٰ کی طرف رغبت کرنا, یہی تو میرا اور آپ کا, ہم سب کی زندگی کا مقصد ہے. یعنی جو بھی بندے اللہ تعالیٰ نے دنیا میں بھیجے ہیں, تو ہم کیا کرنا چاہتے ہیں یا ہم کو کیا کرنا چاہیے؟ اللہ تعالیٰ کی عبادت ہی میں اپنے آپ کو مشغول کرنا چاہیے. جب فارغ اوقات ہوں تو یہ نہ ہو کہ ہم آج کل, جیسے آپ دیکھیں کہ ڈسٹریکشن کے اتنے طریقے آج کل ہو گئے ہیں, موبائل اور انٹرنیٹ, سچ اللہ تعالیٰ ہی اس سے ہم کو محفوظ رکھے واقعی میں, اور ہر کوئی اس میں انوالو ہے نہ چاہتے ہوئے بھی. تو بس اللہ تعالیٰ ہم کو اپنے فارغ اوقات کو اللہ تعالیٰ کے ذکر میں لگانے والا بنائے, عبادت میں جد و جہد اور محنت کرنے والا بنائے, مشقت کرنے والا بنائے عبادت میں. کیونکہ آپ دیکھیں تہجد کے لیے اٹھنا کوئی عام بات, معمولی بات نہیں ہے, مشقت ہوتی ہے اس میں, ریاضت ہوتی ہے. یعنی آپ کو ہمت مجتمع کرنے پڑتی ہے, آپ کو ہمت جمع کرنی پڑتی ہے اپنی, آپ کو زور ڈالنا پڑتا ہے اپنے نفس پر. اسی کو ریاضت کہتے ہیں, اسی کو مشقت کہتے ہیں. تو کوئی آسان کام نہیں ہے نفل نمازوں کو پڑھنا, یا ایکسٹرا نیک کام کرنا, یا لوگوں سے اچھے اخلاق سے پیش آنا, خوش خلقی سے پیش آنا, یا خدمت خلق کرنا. کہ ہم کہیں کہ بھائی ٹھیک ہے, ہم بھلے ہمارا گھر بھلا, ہم اپنے لیے کام کر لیں, اپنے بچوں کے لیے کام کر لیں, یہی بہت ہے. کیوں کسی کو, دوسرے کو جو تکلیف میں ہے ان کو ہم جا کر مدد کریں؟ نہیں. تو یہ بھی مشکل کام ہے, لیکن یہ وہی لوگ کرتے ہیں جو اپنے آپ کو اپنے رب کے لیے فارغ کر لیتے ہیں, جو رغبت سے اپنے رب کو پکارتے ہیں. تو میری اور آپ کی ذمہ داری بنتی ہے کہ ہم جو فارغ اوقات ہوں ہمارے, یعنی فرائض تو ہم کو اپنے وقت پر ادا کرنے ہی کرنے ہیں, لیکن ایکسٹرا اللہ تعالیٰ سے لو لگانے کے لیے, استقامت حاصل کرنے کے لیے, مشکلات میں عزم اور حوصلہ اپنے اندر پیدا کرنے کے لیے, ہم کو اپنے رب سے محنت اور جد و جہد کے ساتھ عبادت کرنی پڑے گی, اپنے رب کی طرف لو لگانا پڑے گا, اپنے آپ کو مشقت میں ڈال کر, یعنی اپنی نیند کو قربان کر کے اپنے رب کی عبادت کرنی ہوگی. اللہ تعالیٰ مجھے اور آپ کو توفیق دے, اور ہم کو بھی ویسے ہی بنائے جیسے کہ رسول اللہ رات رات بھر قیام کرتے تھے, یا لمبے لمبے سجدے کرتے تھے. جب آپ سے پوچھا گیا کہ آپ کیوں اتنے لمبے قیام اور سجود کرتے ہیں, تو کہا کہ کیا میں اپنے رب کا شکر گزار بندہ نہ بنوں؟ تو ہمیں بھی اللہ تعالیٰ کا شکر گزار بندہ بننا ہے. عبادت میں لو لگانی ہے، اپنے رب سے لو لگانی ہے، اور جس قدر ممکن ہو سکے نیکی کے کام ہم کو انجام دینے ہیں۔ عبادت بھی کرنی ہے اللہ تعالیٰ کی، اور لوگوں کے کام بھی آنا ہے، لوگوں کی مدد بھی کرنا ہے تاکہ اللہ تعالیٰ ہم سے راضی ہو اور اللہ تعالیٰ ہم سے خوش ہو۔ اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم اس سورے سے بہت کچھ سیکھ اور سمجھ سکے ہوں، اور اپنے اندر ہمت، عزم اور حوصلہ پیدا کر سکے ہوں، جس کی وجہ سے ہم پر جو مشکلات اگر آتی بھی ہیں تو ہم حوصلے سے اس کو برداشت کر سکیں اور اس میں آسانیاں تلاش کر سکیں۔ آمین۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔